चलिए अब आगे चलेंगे वो आयत जिसकी वजह से सूरत का नाम सूरत अनकबूत है। हमने सूरत बकरा में एक आयत पढ़ी थी, किसी को याद आ रहा मेरी इस बात से कि वो कौन सी आयत होगी? जी शाबाश। इन्ना अल्लाह ला यस्तही अन यद्रिब मसलन मा बऊदतन, बेशक अल्लाह ताला नहीं शर्माता इस बात से कि वो मिसाल बयान करे चाहे किसी मच्छर की हो। आज वहां हम वो आयत पे पहुंच गए हैं कि जिन आयतों की वजह से मक्का वाले एतराज करते थे कि दुनिया की सबसे सच्ची और इल्हामी किताब होने का दावा, लेकिन बातें इसमें कहीं मक्खियों की हैं और कहीं मच्छरों की हैं। सूरत हज के एंड पे हमने पढ़ लिया, मक्खी की मिसाल थी, बिल्कुल वही फीलिंग यहाँ भी आ रही है। थोड़ा सा हम इस मिसाल को पहले लफ्जों के साथ देखेंगे, फिर इसके बाद देखेंगे कि आखिर इस मिसाल में क्या बात है कि जिसकी वजह से अल्लाह ताला ने इसको कुरान पाक में रखा, इसके नाम पे एक सूरत भी रखी और साथ ही साथ फिर हमें इस पे गौर करने की दावत दी। आयत नंबर 41 सूरत अल अनकबूत, मसलुल्लजीन तखजू मिन दूनिल्लाही, मिसाल उन लोगों की जो बनाते हैं अल्लाह के सिवा क्या, औलिया हिमायती, दोस्त मददगार, यानी जिनको कुछ समझते हैं। कैसी है उनकी मिसाल? कम असली, जैसे कि मिसाल अल अनकबूत, अनकबूत की। अगर आप लफ्ज़ देखें तो अनकबूत हम उर्दू में बहुत कम बोलते हैं, बल्कि यदि हमारे कल्चर में इस लफ्ज़ से मिलता हुआ कोई लफ्ज़ नहीं दिखता, इसका रूट क्या होगा? ये आप सबका टेस्ट है, आप लोगों ने इसके ऊपर अपने वो ग्रुप में लिखना है जिसको भी इसका रूट समझ आएगा। यानी किसी से पूछना नहीं, कहीं सर्च नहीं करना, सिर्फ आप इसके लफ्ज़ों को खोलें, खेलें, फिर लिखिएगा। ठीक है, अभी आ जाइए मिसाल के ऊपर। अनकबूत की है, क्या करती है ये अनकबूत? इत्तखजत, उसने बनाया, ता किस चीज की है? मुअन्नस की है। बैतन, एक घर, यानी मकड़ी की मिसाल कैसी है कि उसने एक घर बनाया। फिर क्या हुआ? वह इन अवहनल बयूती, और बेशक तमाम घरों में से सबसे कमजोर, अवहन का लफ्ज है ये वहन से है, पीछे भी पढ़ चुके आप, सूरत आले इमरान में भी आता है वहन, वहिनु, तहिनु का लफ्ज आता है, वही लफ्ज है। वहन कहते हैं कमजोरी को, वीक को, और अवहन अफलु तफदील का वजन है, सबसे ज्यादा वीक, ये कह लीजिए क्या है? अल बुयूती, घर, लबैतुल अनकबूत, अलबत्ता घर है वो मकड़ी का। लव कानू या लमून, काश इनको मालूम होता। क्या बताया अल्लाह ताला ने हमें, क्या समझ आई इससे? कि वो लोग जो अल्लाह के सिवा दूसरों को अपना सहारा समझते हैं, उनका हाल तो ऐसे है कि जैसे मकड़ी अपना घर बनाती है, और दुनिया में सबसे कमजोर घर मकड़ी का घर है। काश इनको मालूम होता, किनको मालूम होता? इन शिर्क करने वालों को मालूम होता, गैर अल्लाह पर नजरें लगाने वाले असल में मकड़ी के घर बनाने वाले हैं। एक हल्की सी हवा चलेगी और ये घर गिर जाएगा। ये वो घर है कि जिसको बनाने वाला किस तरह बनाता है, लेकिन दुनिया में लोगों के घर जो होते हैं ना, वो एक दफा बना ले तो कई साल चलते हैं, बाज लोगों का सारी जिंदगी एक ही घर चलता है। मकड़ी वो मखलूक है अल्लाह की कि जो हर रोज अपना घर बनाती है और उसका घर गिरता है। इसके घर के अंदर कोई पायदारी नहीं होती। मकड़ी पे बात बाद में करेंगे, क्योंकि जो मौजू होता है, जो मजमून है, अगर उसमें से हमने मैसेज ना लिया तो फिर हम लफ्जी बातों में जितना मर्जी उलझें। इसलिए अल्लाह ताला कहते हैं कि इन शिर्क करने वालों को ये पता होना चाहिए, क्या? आयत 42, इन अल्लाह यालमु, बेशक अल्लाह ताला जानता है। क्या जानता है? मा यदूना, जो वो पुकारते हैं, मिन दूनी, उसको छोड़कर। यहां लफ्ज माँ को लिख लीजिए तहकीर के लिए, मन आना चाहिए था, क्योंकि अमूमन लोग जिन हस्तियों को अल्लाह के माँ सिवा पुकारते हैं ना, वो मन है ना, हस्ती है कोई बुजुर्ग कोई, वो मन आता है अकिल के लिए, तो माँ आता है गैर अकिल के लिए। तो यहां क्या है? कमजोर, यानी जिंदा भी कोई नहीं। अगर मुर्दों को जाके पुकारते हो तो वो तो और ही ज्यादा, इससे ज्यादा बेचारे कमजोर हैं, वो क्या कर सकते हैं? तो लिहाजा तुम जिंदा या मुर्दा, या दूसरे लफ्जों में आप लिख लीजिए, आकिल और गैर आकिल, जिसको भी पुकारते हो, हजर को पुकारो, शजर को पुकारो, पत्ते को, फूल को, पीपल के पत्ते को, किसी को भी पुकारो, मिन दूनी ही, उसको छोड़कर, किसको छोड़कर, ही क्या, अल्लाह, अल्लाह सुबहान तला को छोड़कर तुम जिसको भी पुकारते हो, मिन शयीन, कुछ भी, इसके नीचे लिखिए कभी भी जिंदगी में कभी एक मौके पे अल्लाह के सिवा किसी और को सहारा समझ लिया। और याद रखिए, गैर अल्लाह के सहारे मकड़ी के जाले हैं। ये मिन दूनी ही में माल बचाएगा तो माल हो गया, औलाद काम आ जाएगी, इस वक्त पे तो औलाद हो गई, शौहर, घर, दोस्त, साथी, हर तरह का शिर्क इसमें आएगा। मत सोचिए कि हर शिर्क किसी कब्र वाले के आगे जाकर झुकने या सजदा करने या माथा टेकने से ही आता है। हकीकत यह है कि शिर्क जो है वो चलता फिरता भी इंसान के अंदर फिरता है, और हर तरह से। तो फरमाया कि अल्लाह खूब जानता है जिनको ये अल्लाह के सिवा पुकारते हैं। बाज दफा उन्हीं छोटी छोटी चीजों को पूछ रहे होते हैं जिसको इतनी ही बड़ी हस्ती ने बनाया। मादे को पूछने वाले, दुनिया को पूछने वाले, दौलत के पुजारी, कहा इनको बता दो कि मुझे सब पता है कि तुम मेरे सिवा किस पर सहारा लगाए हुए हो, किस पे नजरें लगाए हुए हो। वहुवल अजीजुल हकीम, और वो जबरदस्त भी है और हिकमत वाला भी है। अल्लाह का गलबा, पीछे वही तीन मानी अल अजीज के याद रखे, कुदरत भी है, कुव्वत भी है, कहर भी है, पकड़ भी सकता है, लेकिन पकड़ता क्यों नहीं इन शिर्क के करने वालों को, क्योंकि अल हकीम वो हिकमतों वाला भी है, वो हुक्मरान भी है, वो हकीम भी है, वो लोगों की नफ्स जानता है, उसको पता है किसको कब पकड़ना है। बस ये बात हो गई खत्म। वतिल कलम साल नदरीबु हालिन नास, और ये मिसालें हैं हम बयान करते हैं लोगों के लिए। वमा याकिलुहा इल्लल आलिमून, लेकिन इन्हें नहीं समझते मगर वही लोग जो इल्म वाले हैं। इस आलिमून को नोट कर लीजिएगा, ये होते कौन है हम देखेंगे इंशाल्लाह सूरत फातिर की आयतों में, कि जहां अल्लाह ताला ने सही आलिम की पहचान बताई, लेकिन यहां इससे मुराद अल आलिम, अल लग जाए तो इल्हामी इल्म है। दुनिया के लोग जाहरी चीजों पे नजरें रखते हैं, लेकिन जिसको मार्फत का इल्म मिले, जिसको अल्लाह ताला की इस कायनात पे गौर व फिक्र का इल्म मिल जाए, उनको इन मिसालों में से अपने लिए पैगाम मिल जाता है। क्या कि खलक अल्लाहु समावाति वल अर्द बिल हक, ये है लेसन, इसको हाईलाइट कर लें। अकल वाले, इल्म वाले, गौर व फिक्र, तदब्बुर, शौक के बाद जिस चीज को जानते हैं वो क्या है कि खलक अल्लाहु समावाति वल अर्द बिल हक, कि अल्लाह ने इस कायनात को एक मकसद के साथ पैदा किया। अल्लाह को पता है कि इस दुनिया में अगर एक पत्ता भी भेजा गया तो वो पत्ता बेकार नहीं है। वो कहते हैं ना कि नहीं कोई चीज नकम्मी इस जहां में और कुदरत के कारखाने में। अल्लाह ने मक्खी को, मच्छर को, अनकबूत को भी बहुत कुछ देकर भेजा है, लेकिन फायदा इससे इल्म वाले उठाते हैं। कब? जब अकल इस्तेमाल करते हैं। और इन नफीजा लिकल आयत, बेशक इसमें अलबत्ता निशानी है। किसके लिए? लिल मोमिनीन, ईमान वालों के लिए। जाहिर देखिए तीन आयते हैं और इसमें जो मौजू है वो शिर्क की नापायदारी है। इसमें एक टूल के तौर पर इस्तेमाल किया गया मकड़ी को, और मकड़ी को भी नहीं, मकड़ी के जाले को। कभी आपने पाकिस्तान में कुछ जाले लगे हुए देखे? कोई उसको अहमियत देता है? हमेशा ही तो हम उसको उतारना चाहते हैं और कभी भी उसके ऊपर गौर व फिक्र नहीं करते, बल्कि किसी औरत के बड़े कठोरपन और क्या कहना चाहिए, फोहड़ बने की अलामत है कि इस घर में जाले लग गए। कभी बड़े बूढ़ों से आपने सुना होगा कि मनहूसियत होती है जाले लगना। वो क्या मनहूसियत है कि सफाई नहीं करती औरत, ये मनहूसियत है, लेजी है, और इसमें कुछ नहीं है, क्योंकि अल्लाह की मखलूक है। किसी घर में जाला लगे या किसी घर में वो क्या एक पौधा क्या लगता है जिसको कहते हैं मनी प्लांट, ना मनहूसियत है ना दौलत है, असल बात हर इंसान की अपनी है। अल्लाह ताला ने यहां ये बता दिया कि मकड़ी का जाला देखने में इतना रकीक, खूबसूरत और एक वेब की तरह लगता है। आप इसको इंग्लिश में वेब कहते हैं ना, आज का वेब क्या है, आपकी वेबसाइट क्या है, आज का वेब आज का नेट है। यानी इस एक मिसाल के अंदर अल्लाह ताला ने हर दौर के शिर्क को तो समझाया, लेकिन जिस शिर्क पे आज की उम्मत मुस्लिमा को जमा किया गया और आज जो इस्लाम के खिलाफ जो नेट के थ्रू जाल फैला दिए गए, उसका जिक्र इन आयात से मिलता है। स्पाइडर कहते हैं इसको, वेब इसका घर होता है। क्या है ये कुदरत की निशानी? थोड़ा सा हम पहले इसके ऊपर गौर व फिक्र करते हैं, जैसे पहले हम शहद की मक्खियों पे और बाकी चीजों पे कर चुके, कि आखिर शहद की मक्खी क्या है? पिछली सूरत नमल में हमने चुंटियों पे बात की, ये बताइए कि कोई भी चीज जो आपने अभी तक अल्लाह की मखलूक में से सुनी, उसके बारे में सुनकर आपको फील क्या हुआ? मैं तो एक आयत पढ़ सकती हूँ, फतबारक अल्लाह अहसनुल खालिकीन। कोई चीज छोटी नहीं होती, हकीर नहीं होती, घटिया नहीं होती, असल यह है कि उससे काम क्या लिया जाता है। तो ऐसे लगता है कि इन आयात में स्पाइडर को या इस अंकबूत को एक चाबी के तौर पे इस्तेमाल किया गया है, और इस चाबी से कायनात के राज खोलो कि अल्लाह की जात ने किस तरह से इसको पैदा किया। कुछ फैक्ट्स आप लिखना चाहें तो लिख लें, ये कोई साइंस की क्लास नहीं है, लेकिन हम गौर व फिक्र की नीयत से इन चीज़ों को चूंकि देखेंगे कि अनकबूत क्या होती है और ये किस तरह से काम करती है। आप देखिए कि ये चीज आपने अपने घरों में कभी या बाहर भी लगी देखी होगी, ये क्या दिख रहा है आपको? ये है बैतल अनकबूत। कितना रकीक, कितना सॉफ्ट और कितना डेलिकेट। किसने ये अकल दी कि तुमने इसको बनाना है और तुमने इसके अंदर ये सब करना है? उस जात ने जिसने हमें इस पे गौर व फिक्र की दावत दी है। शहद की मक्खियों की तरह ये स्पाइडर्स जो हैं, ये भी अल्लाह सुबहान तआला की कुदरत की एक निशानी है। मुख्तलिफ किस्म की होती हैं, चंद किस्म की स्पाइडर्स के नाम बेशक ना भी लिख सकें लेकिन इनका काम देखेंगे। ये देखिए, ये इस वक्त एक पत्ते से दूसरे पत्ते पे जा रहा है, आपको मुझे यही दिख रहा है, लेकिन जब आप गौर से देखेंगे ना तो अभी मैं हाईलाइट करती हूँ, आप देखिएगा। एक तार निकलता है छोटा सा, वो तार इसके इस तरह से निकलता है मुंह में से कि जो दूसरी तरफ जुड़ता है, और फिर उसके बाद वो बार बार जब बुनती है तो ये एक जाल बनता है। ये देखिएगा, सबसे पहले ये किनारों से शुरू करती है, इधर से छह हेक्सागोनल का नाम सुना होगा, कभी आपने कभी कुरेशिया बुना है? बिल्कुल जैसे आप कुरेशिया बुनते हैं ना, वैसे ही अपना घर बनाती है। इस पत्ते पे आएगी, इसके मुंह में से एक लोआब निकलेगा, ये आप देखिए, ये एक तार लगा के अभी अभी इसमें गांठ रही है इसके सिरे को, और उसके बाद दूसरी तरफ जाती है तो उधर गांडे की, और आहिस्ता आहिस्ता फिर इसमें ये ट्विस्ट करती हुई घूमती है, और आहिस्ता आहिस्ता ये शहद का, ये देखिए इसका घर कैसे बन रहा है, देखने में कितना खूबसूरत है। कुफर और शिर्क का निजाम भी इसी तरह खूबसूरत लगता है, लोगों के जहनों को मशहूर करता है, लोग उसको देखकर कहते हैं कि वो क्या ऑर्गेनाइज लोग हैं, सो सिस्टमेटिक। लेकिन हम हक की एक भूख मारेंगे ना तो ये वह उड़ जाएगा। हर दौर में इस्लाम के खिलाफ इसी किस्म के जाल बुनेंगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का दौर तो बिल्कुल आखिरी दौर था, अगर आप इस सबक के साथ जोड़ें तो हजरत इब्राहिम को आग में जो डालने का फैसला था नमरूद का, ये जाल था। इस तरह से ट्रैप किया जाता है, आप देख रहे हैं कि एक जहाज इसके अंदर से गुजारने की कोशिश की जा रही है तो ये नहीं गुजर पा रहा। इसका जो जाल होता है ना, इसके कुछ डिस्क्रिप्शंस लिख लीजिए, शायद आपको कभी इस पर गौर करके भी अल्लाह सुब्हान तआला पे प्यार आए। ये जो जाल बनाती है, इसके मुंह का थूक होता है और ये इतना मजबूत होता है कि अगर इसका 320 यानी 320 ग्राम हो ये इतना वजन में, तो इसका जाल पूरी दुनिया के इर्द गिर्द लिपट सकता है। इतना पतला है, यानी इसका जो डायामीटर है वो 1 सेंटीमीटर का हजारवां हिस्सा होता है। इतना पतला लोहे का धागा अगर कोई बनाए, लेकिन इसके बावजूद जो लोहा है ना उससे ये 5 गुना ज्यादा मजबूत होता है, इतना स्ट्रांग होता है। ये लाइट वेट इतना है कि इसका फाइबर आप लेकर अगर आप उसका वजन करें तो फ्यू ग्राम्स है, और वो फ्यू ग्राम्स अगर आप उसको एक तार की सूरत में पूरे ग्लोब के इर्द गिर्द धागा डाले तो पूरी दुनिया के गिर्द घूम सकता है, इतना बड़ा होता है। दुनिया में कोई फाइबर इससे ज्यादा मजबूत नहीं है। सिंथेटिकली इसको बनाने की कोशिश की लेकिन कामयाब नहीं हुए। इमाइनो एसिड्स, एक जो लोग साइंस जानते हैं उनको पता है, ये लोआब होता है, इसके मुंह से निकलता है, इससे ये धागा बुनती है। जब ये जाल बुनता है ना तो जो शिकारी है यानी मकड़ा है, तो ये शिकार किसका करता है? मक्खी का। अल्लामा इकबाल की पोइम पड़ी हुई है मकड़ा और मक्खी, कि किस तरह से उन्होंने इस दुनिया में फांसती है ना ये दुनिया हमें जैसे, उसको इस मकड़ी और मक्खी की कहानी में पेश किया। चापलोसी करता है मकड़ा, जो है वो कहता है तुम बड़ी खूबसूरत लगती हो, पहले उसको फांसना चाहा तो वो फंसी ना, कहा ये तो मेरे हाथ में नहीं आ रही, तो फिर उसने उसकी तारीफ शुरू कर दी, क्या भी आप हैं, क्या आपके सर पे कलगी है और आपकी आवाज तो जैसे नगमे और गुनगुनाते हैं। जो ही मक्खी ने अपनी तारीफें सुनी तो करीब आती कि जब आई तो मकड़े ने यूं पकड़ लिया। یہی طریقہ ہے کفر کا، یہی حالات ہیں آج اس دنیا میں ہماری نسلوں کے برینز کی اسٹرومنگ کرنے میں، کس طرح سے دنیا میں کفر کی چیزوں کو خوبصورت کر کے دکھایا جا رہا ہے اور پھر اس کے بعد اس کو پکڑتے ہیں. اور یہ مکھی جو اپنا جال بناتی ہے نا، بعض وقت خود کھا لیتی ہے، کیونکہ اس کو نیا فریش جال بنانا پڑتا ہے. آج جو طریقہ کار دنیا میں کامیاب لوگوں کا ہے نا بے دینی کو پھیلانے کے لیے، وہی طریقہ کار اس مکھی کا. آپ سامنے اسکرین پہ چیزیں دیکھ رہے ہیں ساتھ ساتھ، کہ سٹیل تھریڈ دیکھ لیے اور یہ اسپائڈر تھریڈ. جب وزن لٹکایا گیا تو سٹیل کا دھاگا ٹوٹ گیا، لیکن اس اسپائڈر کا دھاگا نہیں ٹوٹا. اللہ تعالیٰ نے اس کو اتنی سمجھ دی، کون کر سکتا ہے؟ یہ دیکھیں اس کا ڈایا میٹر، ایک دھاگے کو اگر آپ دیکھیں نا تو اس کے اندر سے اس کا وزن ہے. اس کا لنک انشاءاللہ، اگر بس طرح سے ڈر یہ لگتا ہے کہ ایسی ویڈیوز کے بیک پہ میوزک ہوتا ہے، اس وقت بھی میوزک بند کیا ہوا ہے تبھی میں بول پا رہی ہوں. وہ کچھ بات بھی کر رہے ہیں، ظاہر ہے وہ آپ سن نہیں پا رہے. اگر آپ کا دل چاہے گا تو آپ بعد میں دیکھنا چاہیں تو آن لائن پہ موجود ہے، آپ لوگ ویب سے جا کے دیکھ سکتے ہیں. یہ دیکھیے کتنی گاڑیوں کو باندھا ہوا ہے، اتنا اسٹرانگ ہے کہ اس کے ساتھ آج دنیا میں بھاری کام کیے جا رہے ہیں. ایک کمپنی ہے جس کے بارے میں آتا ہے کہ انہوں نے آرٹیفیشلی یہ دھاگا بنانا چاہا، ٹیوپون کمپنی نے ایسا دھاگا بنایا کیولرز کے نام پہ، جو آج گولیوں سے بچنے کے لیے جیکٹس بنتی ہیں نا، پہنتے ہیں فوجی، جس کو بلٹ پروف جیکٹس کے، وہ اس کے فائبر سے بنتی ہیں. یعنی یہ اتنا اسٹرانگ ہے کہ جب اسلحہ یا کوئی اس طرح کی گولی بھی لگتی ہے تو اس سے فائدہ نہیں ہوتا، یعنی وہ اس میں جا نہیں پاتا. پھر اسی طرح آپ دیکھیے کہ یہ مکھی جو ہے نا، اس کی بہت ساری قسمیں ہوتی ہیں. ایک قسم جس کو آپ اپنی زبان میں یہ کہہ سکتے ہیں کمند پھینکنے والی اسپائڈر، لیسو تھروئنگ، اس کو بولاس بھی کہتے ہیں. ان کے نام بھی ہیں بڑے مشکل تھے، اس لیے میں نے سوچا کہ نہ میں بولوں نہ آپ کو مشکل میں ڈالوں، لیکن یہ کمند ڈالتی. میں نے جو چیزیں نوٹ کی ہیں نا، وہ کی ہیں کہ جس طریقے سے آج اسلام کو پیچھے کر کے کفر کو آگے لانے کی کوشش ہے نا، وہ ساری اس اسپائڈر کے اندر ہے. پہلے جال بنتی ہے، پھر آپ پھانستی ہے اس کو، اور اس کے بعد وہ اندر آتا ہے اور اس کو پھر کھا جاتی ہے. اسی طرح ایک مکھی ہوتی ہے جس کو دھوکہ دینے والی مکھی کہتے ہیں، ٹریپ ڈور اسپائڈر. ایک چور دروازہ بناتی ہے، دن کو وہ دروازہ بند رکھتی ہے، رات کو کھول دیتی ہے. جو ہی شکار اس کے پاس آتا ہے تو یہ جا کے اس کے اندر سے اس کو لے آتی ہے. اسی طرح روپ بدلنے والی مکھی ہوتی ہے، شہد کی مکھیوں کا شکار کرتی ہیں. پہلے پھول کے پیلی ہو جاتی ہے اور پھر اس کے بعد اتنی پتلی ہوتی ہے کہ اپنی ٹانگیں بھی اپنے جسم کے اندر چھپا لیتی ہے. بالکل اچانک نکلتی ہے، کلر بلائنڈ ہوتی ہے. یہ جو عنکبوت اس کو نظر نہیں آتا، خود اندھی ہے لیکن دوسروں کا راستہ بھلاتی ہے، بھٹکاتی ہے. پھر اسی طرح سے مچھلیوں کو شکار کرنے والی کچھ اسپائڈرز ہوتی ہیں، کہتے ہیں پہلے بالکل بے حس بیٹھی رہتی ہیں، جب مچھلی بالکل اس کے قریب آتے ہوئے اونلی 1.5 سینٹی میٹر کے قریب رہ جاتی ہے تو جھپٹ کر اس کی ٹانگ پکڑ لیتی ہے اور پھر اس طرح سے پھول جاتی ہے اور پانی میں آکسیجن لے کر ببل کی طرح بڑی ہوتی ہے اور اس مچھلی کو بیٹھ کے کھاتی ہے یہ. اسی طرح سے ایک اور ہے، بیل سائٹ ڈائیورس اسپائڈر، کچھ اس طرح سے ہے کہ یہ بالکل دیکھنے میں گھنٹی لگتی ہے. آپ یہ ساری باتیں تو بعد میں کہیں سے بھی لے سکتے ہیں، اٹس ناٹ اے بگ ڈیل، لیکن یہ بتائیے کہ اللہ تعالیٰ مجھے اور آپ کو اس میں سے کیا سکھاتا ہے کہ جس طرح یہ کفر اپنا جال پھیلا رہا ہے، تم نے اسلام کو پھیلانا ہے، تم نے اس قرآن کو عام کرنا ہے. آپ دیکھیے کہ آپ اور میں پتہ نہیں کس چیز کا نام دین سمجھتے ہیں. اگر ہم حقیقت میں اللہ تعالیٰ کی اس کائنات کے اس چھوٹے چھوٹے جانوروں اور ان چیزوں کو اپنے سامنے رکھے تو آج ہم اپنی زندگی کا مقصد دیکھیں. ابھی تو میں نے آپ کو اس کی صرف چھوٹی چھوٹی باتیں بتائی ہیں کیونکہ مجھے پتا آپ کو یہ سب نیٹ سے مل جائے گا، لیکن آج ہم اللہ کے اس کلمے کو بلند کرنے کی کتنی کوششیں کرتے ہیں. جس طریقے سے وہ لوگ دنیا میں پھیلا رہے ہیں، اس وقت اگر میں آپ کو ساری مثالیں دے دوں نا جو اس ایک مثال کے ساتھ علماء کرام دیتے ہیں، تو یہ ایک علمی محفل سے زیادہ آپ کو سیاسی محفل لگے گی یا دنیا کے نقشے پہ ڈسکشن یا کرٹیسزم لگے گا، جو ہماری ضرورت نہیں ہے. لیکن یاد رکھیے، ہر طریقے سے آرگنائزڈ ہو کر کس طرح سے وہ دنیا میں کام کر رہے ہیں، دن بدن اسلام کو پیچھے لٹ ڈاؤن کرنا، ان کو شرمندہ کرنا اپنے دین پر اور اپنے اسلام پر، اسلامی ریچولز ان کو بوجھل لگیں اور لگتا کیا کہ کامیاب وہی ہے جو خدا سے دور ہے. یعنی آپ یہ کہہ سکتے ہیں کہ اس سورت کے اندر اس میسج میں مادہ پرستی کراتا ہے، कि जिस मादे के जाल में आ जाए। आप देखिए ना, वेब का लफ्ज कितना है। मैं कभी आज तक आपने, मैंने किसी की वेबसाइट लिखते या सोचते सोचा कि ये वेब होता क्या है? ये वेब ही है, किस तरह से वो इसमें ट्रैप करते हैं। और आज वेबसाइट्स के जरिए से वो काम हो रहे हैं, अल्लाह की पनाह, कि अगर हमने अपने बच्चों को कुरान का, दीन का सही फहम ना दिया, तो याद रखिए कि वो इसी के जरिए से गुमराह हो जाएंगे। सारा ब्रेन हमारा मुस्लिम्स का भी उन्होंने ले लिया। हर अच्छा बच्चा स्कॉलरशिप पे बाहर के मुल्कों में पढ़ने चला जाता है, और जो एक दफा जाता है फिर शायद ही कभी वापस आता। कभी आप सोचते हैं कि हमारे मुल्कों में काम क्यों नहीं होते, या आज तरक्की क्यों नहीं कर रहे? आप अपने जिस्म से ब्रेन पीछे रख दें तो आप क्या करेंगे? कुछ भी नहीं करेंगे। हमारा सब ब्रेन और पढ़ा लिखा तबका तो बाहर लोगों ने ले लिया, और जब कोई बाहर से वापस आता है तो फिर वो अपने मुल्क पे तनकीद करता है, और हम खुद अपने बच्चों के सामने बैठ के अपने मुल्क की बुराइयां करते हैं। याद रखिए, जिन माँ बाप ने अपने बच्चों को इस्लाम के और पाकिस्तान के खिलाफ कर दिया, एक मैं रिपोर्ट सुन रही थी, उन्होंने कहा सिर्फ 3 जनरेशन तक एक फैमिली जो किसी भी वेस्टर्न कंट्री में जाके रहती है और उसका ब्राह रास्त दीन से वो ताल्लुक नहीं जो होना चाहिए, तो सिर्फ 3 जनरेशन तक इस्लाम मौजूद होता है। जब पहली नस्ल है उसमें बहुत ज्यादा असर होता है, वो बार बार अपने बच्चों को कहते हैं समझो, ठीक हो जाओ, कुरान पढ़ो, चलो स्काइप से पे सही कुरान तो पढ़ा दें, नमाज पढ़ो, वट एवर। फिर दूसरी नस्ल जो उसी सोसाइटी में पैदा होती है वो थोड़ी लिबरल हो जाती है, माइंड योर बिजनेस, हमें नमाज पे क्यों उठाते हैं, ये तो टू मच है कि आप नमाज के लिए बच्चों को उठा दें, वो इस पे करते हैं। और कहते हैं जब तीसरी नस्ल आती है ना, तो उन बच्चों में से मोस्टली की शादियां कुफार पे हो चुकी होती हैं। बेटियों की पहले तो नहीं सुनते थे, अब बेटियों के भी कुफार पे होती हैं, और वो खुद कहते हैं ये लोग कि तीसरी नस्ल पे आके इनका इस्लाम खत्म हो जाता है। क्या करें हम लोग? क्या हम मुसलमान बेवकूफ होते हैं? समझ नहीं है, अकल नहीं है मुसलमानों के पास। हदीस में आता है कि इत्तकू फरासतुल मोमिन, मोमिन की फरासत से डरो, वो तो अल्लाह की बुरहान से देख लेता है। अल्लाह ताला कहते हैं कि इन आयतों को, इन मिसालों को नहीं जानते मगर अकल वाले। अल्लाह ताला ने अल्हम्दुलिल्लाह मुसलमानों को सब कुछ दिया। कि 2-3 दिन पहले ही मैं सुन रही थी, एक छोटा सा क्लिप था जिसमें स्पेन जो माजी में था ना, उसकी पूरी डॉक्यूमेंट्री के साथ एक लेक्चर था। दिल चाह रहा है कि आपको भी सुनवा। ये जो जहां हम और आप बैठे हैं ना, ये डरते थे स्पेन से कि वहां मुसलमान इतने तरक्की याफ्ता थे। हर इलेक्ट्रॉनिक्स आज की जुबान में कह लें, और वेब की चीजें कह लें, और कंप्यूटर स्टफ सब वहां से आता था। और इनको ये बड़ा मसला था कि अगर स्पेन के अंदर मुस्लिम्स इसी तरह बढ़ते रहे तो कुछ दिन बाद ये सब यूरोप साफ। और उन्होंने फिर किस चीज से लड़ाया हमें? अल्हम्ब्रा पैलेस देखे आप में से किसी ने, जो भी कभी गए होंगे घरनाता? यकीन करें कि उसकी दीवारों पे लिखा हुआ ला गालिबा इल्लल्लाह, पूरी दीवारों पे लिखा हुआ है। और वो जो स्पीच थी, वो कह रहे थे कि उन्होंने इस महल की दीवारों पे जो बात लिखी थी वो लोगों के दिलों से मिट चुकी थी। अगर उस दौर के मुसलमानों को ये याद रहता ना कि ला गालिबा इल्लल्लाह, तो कभी भी वो ऐसे काम ना करते जो कि उन्होंने किए। अगर हम सब इस कुरान की रूह को नहीं समझेंगे तो हमारी नस्लों का क्या बनेगा? हम तो कुरान पढ़ रहे हैं अभी, अल्लाह ताला पढ़ता रखे और इसको समझने की भी हमें तौफीक दे। आप बताइए, जो लोग इस रोशनी के बगैर जिंदगी बसर कर रहे हैं, आपको खौफ नहीं आता? आप देखिए इस वक्त अंधेरा है, ये तो थोड़ा अंधेरा है ना, जरा सही अंधेरा करके देखें तो कोई इधर से जाते हुए हो सकता है 2-3 टेबलों के साथ टकरा सकता है ना। हो सकता है नीचे हम सॉफ्ट समझे, रस्सी पकड़े, जब लाइट चले पता चले सांप है। वो लोग कितने खतरों में है कि जो इस कुरान की रोशनी के बगैर जिंदगी बसर कर रहे हैं। मेरा और आपका क्या फर्ज बनता है? आप बताइए, मैं अब क्या बताऊं, मैंने तो बता दिया बहुत। जी कैसे आम करेंगे?
इसके साथ चलो, इसके साथ चलो।
देखिए आज के दौर में मुसलमानों को ना उनकी अपलिफ्टिंग की जरूरत है। तुम कुछ कर ही नहीं सकते, तुम तो बेकार हो, तुम्हारे तो बस में ये कुछ नहीं, नकम्मे हो ये, चलो बाहर चलते हैं घूमने के लिए। आप जितना ज्यादा गौर करेंगे ना, जो कौमें बा मकसद होती हैं उनका दिन रात एक होता है, उनका उनकी जिंदगी का मकसद क्या है कि हम खुद भी बच जाएं और दूसरों को बचा लें। आप सब सिर्फ और सिर्फ और अपने घर वालों का जिम्मा ले लेना भी। अल्हम्दुलिल्लाह आपको हाउ टू नो आ गई है, मेरा नहीं ख्याल कि अभी तक आपका अकीदा ठीक ना हुआ। चीजें तो वक्त के साथ बहुत सारी आती जाएंगी इंशाल्लाह। सिर्फ आप अपने बच्चों और अपने शौहर की जिम्मेदारी लेके اس کو ایک کمپین چلائیں کہ میں نے اپنے بچوں کو اس کتاب کے بغیر نہیں جینے دینا، اس کی روشنی ضروری ہے. جب تک مسلمان اس کتاب سے جڑے رہے روشنی ہی رہی، اور جب نہیں ہے تو پھر آپ دیکھ رہے ہیں. آج ساری سزا جو ہم سب کو مل رہی ہے نا، وہ کہتے ہیں نا کہ تو قرآن خواں تو ہے لیکن صاحب قرآن نہیں ہے. تو علامہ اقبال کہتے ہیں کہ تو امام راضی کی تفسیر پڑھ لے، کشاف کی پڑھ، تجھ پہ دل کی گرہ نہیں کھل سکتی جب تک تیرا اپنا من اس کتاب کے اندر نہ ڈوب جائے. تو دعا کیجئے کہ اللہ ہمیں اس کی توفیق دے.
کتاب کی طرف لانے سے پہلے اللہ سے محبت کرنا جب سکھائیں گے نا، تو وہ پھر خود ہی کتاب کی طرف بھی آئیں گے. سب سے پہلے جو ہے نا وہ اللہ سے محبت کرنا سکھائیں گے.
دیکھیں آپ سب یہاں آ کے بیٹھے ہیں نا، آئے تو آپ ادھر ہیں، راستے باہر ہیں نا. آپ ہر بندے کو پہچانیں یہ کس راستے سے آ سکتا ہے. مثلا اگر آپ اسی ایوے مینر میں آنا چاہیں تو ہم ادھر سے تو اکثر ہی آتے ہیں 40 سے، آپ ادھر سے بھی آ سکتے ہیں، آپ بیک سے بھی آ سکتے ہیں نا، دو تین راستے. مقصد لوگوں کو اللہ سے جوڑنا ہے. ایک پیٹ جملے پہ نہ رکھیں. آپ یہ کہیں نا کہ سارے لوگ ادھر نہیں آئیں گے اور ضرورت بھی نہیں آنے کی. آپ یہ کہیں کہ سب وہی کام کریں جو آپ کر رہے ہیں، یہ بھی نہیں ہوگا. آپ ہر ایک کا انکلائنیشن دیکھیں، ان کا رجحان دیکھیں. کم سے کم آپ دیکھیے کہ اب یہ آیتیں آپ کو شرک اور توحید کا فرق بتا رہی ہیں. کتنے جملے دن میں ہمارے گھروں میں بولے جاتے ہیں ایسے جس میں سے شرک کی بو آتی ہے. مال کمائے گا، ہائے جاب چلی گئی، بل کہاں سے دیں گے، کرایہ کہاں سے ہوگا، خرچہ کہاں سے پورا آئے گا، ہائے بیٹے کا یہ ہو گیا، ہائے اس کے نمبر نہیں آئیں گے، ہائے دیر ہو گئی، یہ ہو گیا. یعنی نہ چاہتے ہوئے ہمارے اپنی زبانوں سے شرکیہ جملے نکلتے ہیں. اور جس بندے کو اس کا یقین ہے نا کہ مجھے میرا رب مل رہا ہے، آپ دیکھیے کہ اس سورت کا بھی ایک اور سبق رہتا ہے، ہم انشاءاللہ اگلے پارے کے ساتھ وہ پڑھیں گے. لیکن آپ کو پہلی آیت کبھی نہیں بھولنی چاہیے کہ احسی بند نہ سوئیں یوتر کوئی تنو. یہ آیت کہیں اور بھی تو آ سکتی تھی، یہ سورت میں کیا ترتیب الہامی ہے، جیسے کہ قرآن الہامی ہے. اس کو سمجھنے کی ضرورت ہے، اس پہ غور و فکر کی ضرورت ہے. اللہ تعالیٰ نے آنکھیں کھول ان کا فرق پہچانو. آپ اس مثال کے ساتھ لکھ سکتے ہیں، مجھے تو یہی سمجھ آتا ہے، دیکھنے میں خوبصورت ہے یہ ویب لیکن یہ سونا نہیں ہے. بظاہر ایسا لگتا ہے کہ یہ ہمارا سہارا ہے لیکن یہ سہارا نہیں ہے، بلکہ یہ کیا ہے، یہ ٹریپ. یہ جو ہم سب ایک جال میں بنے ہوئے نا، ایک خاص سیٹ اپ ہے. پہلے بچے پڑھیں گے، پھر وہ کسی جگہ، ہمیشہ آپ کا یہ جواب دیتا، بچے پڑھے نہ بچے نہ کرے سب، لیکن ان سہارا نہیں سمجھ. بہت بڑا فرق ہوتا ہے. ہمارے اصحاب نے کبھی ان چیزوں کو، آج کیا ہوگا دماغ میں یہ بات آ چکی ہے اب تک میرے بچے اس سیٹ اپ سے نہیں گزریں گے، ابھی بھی کام بات کرتے ہیں. آپ دیکھ لیتے ہیں استانی ایسی باشور فیملیز، جن کو آپ بھی جانتے ہوں گے، کہ جنہوں نے اپنے بچوں کو اس سیٹ اپ کے اندر نہیں ڈالا. وجہ کیا کہ وہ خود باشعور تھے. الحمدللہ انہوں نے ایک خاص حد تک بچوں کو دکھایا اور کرا، اور باقی چیزیں ساری بچوں کو خود سمجھائیں. ایسی ماں کو میں جانتی ہوں کہ جس نے اپنے بچوں کو بھیجا باہر کے ملکوں میں رہنے کی وجہ سے، ایک خاص ایج پہ جب بچوں کو ذرا پر پرزے نکلتے ہیں ہائی اسکول، ایٹ ونس انہوں نے سٹاپ کیا. کیا ہوا ہے؟ انہوں نے وہ ملک چھوڑ دیا. انہوں نے کہا ایسا نہ کہ ساری دنیا کی ہدایت کی ذمہ داریاں لیتے لیتے اپنے بچے بگڑ جائیں، پھر اس کے بعد وہ اور ان کا بچہ، اور وہ پھر ایک ایک عالم کے پاس لے کر ان کو کار کرا کے، بچے کی برین اسٹارمنگ کر کے، اس کو قرآن پڑھا کے، کسی ایسی جگہ پہنچانے میں کوششوں میں اللہ کے حکم سے کامیاب ہو گئیں کہ جہاں پھر اس بچے کو راستہ مل گیا. میں ایک چھوٹا سا سوال خود سے بھی پوچھوں اور آپ سے بھی. آپ سب ماشاءاللہ، میں ہم سب اس سوسائٹی کے ریپریزنٹیٹیو ہیں نا، بغیر کسی پریکاشنس کے آپ جا کے اپنی یوتھ سے پوچھئے کہاں جانے کا شوق ہے پڑھنے کے لیے؟ آکسفرڈ، ہیرلڈ، اور کون سی یونیورسٹی ہیں؟ کنگ ورڈ، آکسفرڈ، ہارورڈ، ہے نا. کبھی کسی نے کہا مجھے ام القرا جانے کا شوق ہے، مجھے مدینہ یونیورسٹی پڑھنے کا شوق ہے، مجھے ریاض یونیورسٹی میں جانا ہے؟ یہ ہے غم. بات سمجھے، دماغوں میں یہ سوار ہے کہ یہ کامیابی کے دلائل ہیں. جی آپ کچھ کہیے. الحمد للہ خوش قسمت ہے آپ، اس سے پہلے کہ ان کے جذبے ٹھنڈے ہو جائیں آپ ان کو بھیج دیں. ہم چونکہ جب شروع میں ہیوسٹن میں تھے تو وہاں کافی یوتھ تھی ایسی کہ جو وہاں کی یونیورسٹی میں پڑھے، ہیوسٹن یونیورسٹی میں وہاں پڑھے ہوئے تھے سب، میرے ہسبینڈ کے ایج فیلو دوست سب تھے. اللہ تعالیٰ جب کسی کو عقل کھولتا ہے نا، آپ کو کہتا ہے کہ ویسٹ میں رہتے ہوئے جو بچوں کو دین ملتا ہے نا، اور جو ان کی سوچ ابھرتی ہے وہ بہت پیور ہوتی ہے. تین چار ان کے دوست جو تھے نا انہوں نے اپنی جو بھی تعلیم وہاں کی پوری کی, اور اس کے بعد ان کی قسمت بھی اچھی تھی, اللہ نے ساتھ دیا کہ ان کو مدینہ یونیورسٹی میں داخلہ مل گیا. 4 سال پڑھا, یہ سب ہمارے آنکھوں دیکھی کہانی ہے. اور 4 سال کے بعد پھر 2 سال کر کے آپ کو ہوتا کہ ان میں سے سب کو تو آپ نہیں جانتے ہوں گے, لیکن برادر یاسر قاضی کو آپ جانتے ہوں گے, ان کا نام سنا ہوگا. میں ان کو زیادہ اس طرح نہیں جانتی, لیکن یہ کہ جب ہم ہیوسٹن میں تھے اور جن دنوں میں وہ پڑھا رہے تھے تو وہ ایک سمبل تھے وہاں کے, برادر ہود کنورٹ ہیں, وائٹ اور ٹال, برادر عبداللہ, برادر عیسیٰ, یہ 4 برادر انگلیوں پہ گنے ہوئے ہیں, یہ دوستوں کے اندر ان کا نام آتا تھا. انہوں نے جا کے اس یونیورسٹی سے پڑھایا, پھر کسی نے اسپیشلسٹ کیا, ماسٹرز کیا. اب یہ چاروں وہاں پہ امریکہ کی ڈفرینٹ مسجدوں کے امام بھی ہیں اور آگے خدمت دے رہے ہیں, دین کی لے رہے ہیں. برادر عیسیٰ جو ہیں وہ کنورٹ ہیں, ایکسنٹ ان کا فرق ہے, برادر عبداللہ بلیک ہیں, برادر عیسیٰ وائٹ ہیں, برادر ہو ٹال ہے, یہ سب ڈفرینٹ کلچر کے مسلم ہیں. لیکن ان میں بعض ایسے ابھی بھی جب وہ خطبہ آ کے مسجدوں میں دیتے ہیں تو وہ دعاد نہیں بول سکتے, یعنی جو ایکسنٹ انگلش میں نہیں ہے نا وہ عربی کے, وہ ابھی بھی نہیں, مغدوب کہتے ہیں, مغدوب کہتے ہیں, ڈا بولتے ہیں, ڈی نہیں بولتے. لیکن اللہ نے ان کو جو فہم دے دیا, جو سمجھے, اور اب وہ جا کے لوگوں کو توحید سکھا رہے ہیں. تو ہم سب کو بھی سوچنا ہے کہ ہم کہاں کھڑے ہیں. دعا کیجئے کہ اللہ تعالیٰ ہمارے لیے آسانی کرے. لکھنا چاہیں لکھ لیں, آپ کی مرضی ہے. ایک مکڑا اور مکھی. ایک دن کسی مکھی سے یہ کہنے لگا مکڑا, اس راہ سے ہوتا ہے گزر روز تمہارا, لیکن میری کٹیا کی نہ جاگی کبھی قسمت, بھولے سے کبھی تم نے یہاں پاؤں نہ رکھا. آپ کو پتا نا کہ مکڑا مکھی کو کھاتا ہے, تو اب وہ مکھی کھانا چاہ رہا تھا, تو مکھی کو کہتا ہے کہ تم روز اس رستوں سے گزرتی ہو, میرے گھر کی تو قسمت کبھی نہیں جاگی, کبھی بھول کے بھی نہیں آئی تم. غیروں سے نہ ملیے تو کوئی بات نہیں, اپنوں سے مگر چاہیے یوں کھچ کے نہ رہنا, یعنی اپنا بن رہا اس کا. آؤ جو میرے گھر میں تو عزت ہے یہ میری, وہ سامنے سیڑھی ہے جو منظور ہو آنا. بس ہے نا کہ آئے مجھے عزت بخشے, میرے گھر تشریف لائیں, رستہ بھی دکھا دیا کہ یہ سیڑھی جاتی ہے. مکھی نے سنی بات جو مکڑے کی تو بولی, حضرت کسی نادان کو دیجئے گا یہ دھوکا, اس جال میں مکھی کبھی آنے کی نہیں, جو آپ کی سیڑھی پہ چڑھا پھر نہیں اترا. سچ ہے نا, جو مایا جال میں ایک بار پھنس جاتا ہے وشز سرکل میں پھنس جاتا ہے, ایسے 999,999,000 اب تو میرا انتظار کر, کہتی میں نہیں آؤں گی, مجھے پتا تم مجھے اوپر کیوں بلا رہے ہو. اچھا اب سنیے اب اس کا ٹریپ. مکڑے نے کہا, واہ فریبی مجھے سمجھے, یعنی تم مجھے دھوکے بس سمجھتی ہو, تم سا کوئی نادان زمانے میں نہ ہوگا, منظور تمہاری مجھے خاطر تھی ورنہ, کچھ فائدہ اپنا میرا تو اس میں نہیں تھا, یعنی میں آپ کی خاطر کرنا چاہتا ہوں, مجھے کیا ملنا ہے اسے. اڑتی ہوئی آئی ہو خدا جانے کہاں سے, ٹھہرو جو میرے گھر میں تو ہے اس میں برا کیا, کہ بھئی تم آؤ تھوڑا ریسٹ کر لو, پتہ نہیں تھکی آ رہی آئی ہو, اور تمہیں کوئی جوس پلا دوں, کچھ کھلا پلا دوں. اس گھر میں ہے کئی تم کو دکھانے کی چیزیں, باہر سے نظر آتا ہے چھوٹی سی یہ کٹیا, لٹکے ہوئے دروازوں پہ باریک ہیں پردے, دیواروں کو آئینوں سے ہے میں نے سجایا. یعنی کہ تم آنے سے گھبرا کیوں رہی ہو, میرے گھر میں بہت خوبصورت, یہ ٹریپ ہے. ایک دفعہ گلیمر کیریئر, آؤ تو صحیح, پھر دیکھو گاڑی فون, یہ ایک شوق ابھارا جاتا ہے دنیا کا. مہمانوں کے آرام کو حاضر ہیں بچھونے, ہر شخص کو سامان یہ میسر نہیں ہوتا. یعنی اب اس کو اپنے گھر کی تعریفیں کی, مکی ابھی بھی اتنی بیوقوف نہیں ہے کہ اس کی بات تو کہا, خیر یہ سب میں آپ کے گھر, ان نرم بچھونوں سے خدا مجھ کو بچائے, سو جائے ان پہ نہیں سکتا. اب آپ سوچئے کہ دو اس نے وار کیے نا, پہلے مکھی کو کہا ذرا ریسٹ کر لو تمہارا فائدہ ہے, تو بھی نہیں آئی, اب گھر کے اندر کی اٹریکشن کی چیزیں دکھائیں تو بھی نہیں آئی. اب سنیے, مکڑے نے کہا دل میں, سنی بات جو اس کی, پھانسوں اسے کس طرح, یہ کمبخت ہے دانا. عقل مند ہے نا, یاقلون. 100 کام خوش آمد سے نکلتے ہیں جہاں میں, دیکھو جسے دنیا میں خوش آمد کا ہے بندہ. یہ سوچ کے مکھی سے کہا اس نے بڑی بھی, اللہ نے بخشا ہے بڑا آپ کو رتبہ. اب بٹرنگ کر رہا ہے, فلٹرنگ یا بٹرنگ, ہم مکھن لگا رہا ہے. ہوتی ہے اسے آپ کی صورت سے محبت, ہو جس نے کبھی ایک نظر آپ کو دیکھا, یعنی پہلی نظر میں مر گئے آپ کو دیکھ کر. آنکھیں ہیں کہ ہیرے کی چمکتی ہوئی کنیا, سر آپ کا اللہ نے کلغی سے سجایا. یہ حسن, یہ پوشاک, یہ خوبی, یہ صفائی, مکھی کو کہہ رہا صفائی. پھر اس پہ قیامت ہے یہ اڑتے ہوئے گانا, وہ مکھی کی جو بھن بھن آتی ہے نا, اس کو کہہ رہا گانا جو آپ گاتی ہیں وہ کتنا پیارا. مکھی نے جو سنی یہ خوش آمد تو پسیجی, بولی کہ نہیں آپ سے مجھ کو کوئی کھٹکا نہیں, آئی ڈونٹ ہیو اینی فیئر فرام یو. انکار کی عادت کو سمجھتی ہوں برا میں, سچ یہ ہے کہ دل توڑنا اچھا نہیں ہوتا. یہ بات کہی اور اڑی اپنی جگہ سے, پاس آئی تو مکڑے نے اچھل کر اسے پکڑا. بھوکھا تھا کئی روز سے, اب ہاتھ جو آئی آرام سے گھر بیٹھ کے مکھی کو اڑایا. کچھ کہنے کی ضرورت ہے کیا؟ یہ آج کا مایا جال نہیں ہے؟ کیسے ایڈورٹائز کر کر کے یہ چیزیں دکھاتے ہیں ہمیں, یہ نہ کیا تو یہ چیز نہ آئی تو آپ کا تو زندگی ادھوری, آپ کے خوابوں کی باتیں آپ کی حقیقت بنا دیں, کیا کریں آپ کے خواب پورے ہوئے. دیکھیے اس دنیا سے ایسے بچ جاؤ جیسے پانی کے اوپر سے گزرو, پاؤں کو پانی لگے لیکن پاؤں اس میں ڈوبے نہیں, ورنہ جو گیا وہ ڈوب جائے گا. اس کے اوپر آج کی بات میں ایک چھوٹا سا آرٹیکل بھی میں نے, یعنی اس پہ ایک دو مجھے یاد ہے, بلکہ اس کو یوٹیوب پہ بھی مجھے یاد ہے کہ ان لوگوں نے ڈالا ہوا ہے کہ کیسے یہ بات ہے. تو دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اس جان سے بچائے. کوئی بھی بندہ ڈوبنے لگتا ہے نا تو اس کو ایک سہارا چاہیے ہوتا ہے, اور وہ سہارا کیا ہوتا ہے؟ وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.
مثل الذين اتخذوا من دون الله اولیاء كمثل العنكبوت اتخذت بيتا وإن أوهن البيوت لبيت العنكبوت لو كانوا يعلمون. إن الله يعلم ما يدعون من دونه من شيء وهو العزيز الحكيم. وتلك الأمثال نضربها للناس وما يعقلها إلا العالمون. خلق الله السماوات والأرض بالحق إن في ذلك لآية للمؤمنين.